यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभामा रिक्त एक सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जानकारी। काठमाडौँ उपत्यकामा 445 सहित हिजो थप 1228 जनामा कोरोना संक्रमण पुष्टि। हिजो थप 917 जना संक्रमित निको भएसँगै कोरोना संक्रमण निको भई घर फर्कनेको कुल संख्या 24207। बागलुङको ढोरपाट नगरपालिकामा गएको बाढ़ी पहिरोमा बेपत्ता 14 जनाको शव भेटियो, 4 जनाको शनाखत। र भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा अत्यधिक वृद्धि, गत 24 घण्टामा मात्र 84,000 बढ़ी संक्रमित थपिए। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको एक रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने पार्टी सचिवालय बैठकलाई जानकारी गराउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेकपा सचिवालयको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराउनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको बढ़दो प्रकोप तथा बाढ़ी प्रकोपको वर्तमान सन्दर्भमा सामाजिक सद्भाव र सहिष्णुता कायम गरेर अगाडि बढ़न सबैलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो।
यो परिस्थितिमा सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै सिंगो राष्ट्र एकताबद्ध भएर समस्या र संकटको समाधानको निम्ति अगाडि बढ़न सबैलाई अपील गर्ने निर्णय सचिवालयले गरेको छ। यस पछाडि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रपतिज्यूबाट मनोनित गरिने, राष्ट्रिय सभाको एक रिक्त सदस्य पदमा मन्त्री परिषदले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी पनि गराउनुभयो। र तेस्रो आजको बैठकमा पार्टीको समस्या समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमा सचिवालयको बैठकमा प्रारम्भिक छलफल भयो।
प्रवक्ता श्रेष्ठले बैठकमा यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमा सामान्य छलफल भएको र यसमा थप छलफलपछि परिमार्जन गरी अगाडि बढ़िने बताउनुभयो। उहाँले उपयुक्त समयमा स्थायी कमिटी बैठक बस्ने पनि जानकारी गराउनुभयो।
अध्यक्ष कमरेडहरूले अब पार्टी र सरकारका सन्दर्भमा र स्थायी कमिटिको चालू बैठकमा प्रस्तुत कार्यसूचीहरूका सन्दर्भमा निर्णय गर्नका निम्ति आवश्यक प्रस्ताव तयार गर्ने गृह कार्य गर्नुहुनेछ। उपयुक्त समयमा स्थायी कमिटिको बैठक पनि राखिनेछ र स्थायी कमिटिको बैठकमा समेत यसबारेमा छलफल हुनेछ र स्थायी कमिटिको बैठकमा भएको छलफल र सुझाव समेतलाई ध्यान दिई अध्यक्ष कमरेडहरूले नयाँ ठोस कार्ययोजना सहितको निर्णय प्रस्तावलाई अन्तिम मसौदाको रूप दिई सचिवालयमा प्रस्तुत गर्नुहुनेछ र सचिवालयको बैठकबाट स्थायी कमिटिको बैठकमा अन्तमा निर्णयार्थ त्यो ठोस कार्ययोजना सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ र स्थायी कमिटिले निर्णय गर्नेछ।
बैठकले बागलुङको ढोरपाटनमा बाढ़ी पहिरोमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धांजली प्रकट गर्दै राहत र उद्धारका कामलाई तीव्रता दिन सरकारसँग आग्रह समेत गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। काठमाडौँ उपत्यकामा 445 जना सहित मुलुकभर हिजो थप 1228 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 13,413 नमूनाको पीसीआर परीक्षण गर्दा 394 जना महिला र 834 जना पुरूष गरी 1228 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। काठमाडौँका 357, ललितपुरका 46 र भक्तपुरका 42 जनामा गरी काठमाडौँ उपत्यकामा मात्र 445 जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार हालसम्म कुल संक्रमितको संख्या 42,877 पुगेको छ। हिजो देशभरमा 18,413 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 10,671 जना संस्थागत आइसोलेशनमा र 7,742 जना होम आइसोलेशनमा रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये कड़ा लक्षण देखिएका 141 जनाको आईसीयू र 17 जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी हिजो थप 917 जना संक्रमण मुक्त भएसँगै हालसम्म 24,207 जना कोरोना संक्रमण निको भई घर फर्किएका छन्। हालसम्म 56% संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। हिजो थप 6 जनाको मृत्यु भएपछि कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 257 पुगेको छ। हिजो चितवन, भक्तपुर, तनहु र रूपन्देहीका एक एकजना महिला तथा सिन्धुपाल्चोक र रूपन्देहीका एक एकजना पुरूषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले केही अस्पतालमा बिरामीलाई भर्ना नलिएको तथा परीक्षणका लागि स्वाब संकलन नै नगरिएका व्यक्तिको समेत रिपोर्टमा नाम समावेश भएको भन्ने समाचारका सम्बन्धमा मन्त्रालयले आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो।
कोरोना विरूद्ध संसारभरि नै आक्षेप लगाइएको छ। यो पीसीआर टेस्ट गरेर कोरोना पत्ता लगाउने पद्धतिको पनि विरोध भएको छ। कतिपय ठाउँमा जुलुसहरू पनि भएका छन्। यो चाहिँ सरासर गलत छ, यस्तो गर्नु हुँदैन र अहिले हामी आफू पनि बाँच्नुपर्छ र अरूलाई पनि बचाउनुपर्छ।
प्रवक्ता डाक्टर गौतमले कोरोना भाइरसको असर एवं पीसीआर परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाउँदै फैलाइएको भ्रममा नपर्न र जनस्वास्थ्यका सुरक्षाका उपायहरू पालना गर्न अनुरोध गर्नुभयो। नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ। पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको भर्चुअल बैठकले लकडाउन र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिक रूपमा ठूलो क्षति बेहोर्नु परेको जनाएको छ। विभागका प्रमुख सिनकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल भएको थियो। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा थप फैलन नदिन रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ। हिजो बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले भदौ 25 गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यसैबीच स्याङ्जामा कोरोना संक्रमण दर कम हुँदै गएपछि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो। सल्यानको धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एकजना स्वास्थ्य कर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि हिजोदेखि कपुरकोट गाउँपालिका 3 वडा कार्यालय सहित कपुरकोट बजार एक हप्ताका लागि सील गरिएको छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका र जोखिममा रहेका व्यक्तिहरूको स्वाब संकलन गर्ने गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनुभयो। भरतपुर अस्पताल कोविड 19 प्रयोगशालामा नमूना परीक्षणका लागि चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर श्रीराम तिवारीले भरतपुर प्रयोगशालामा चाप बढ्दै गएपछि नतिजा आउन ढिलाइ भएकाले मेडिकल कलेजमा पठाइएको जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण झण्डै 6 महिनादेखि शैक्षिक संस्थाहरू बन्द रहेकाले विद्यार्थीहरूको पठन पाठन प्रभावित भएको छ। वैकल्पिक माध्यमबाट शुरू गरिएको कक्षामा सबैको पहुँच नपुगेको भन्ने जनगुनासो आइरहेका बेला सरकारले भने पाठ्यक्रम समायोजन गरी आगामी असोजदेखि नै नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी गरेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
देशैभर कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले कहिलेबाट विद्यालय खोल्ने र कसरी पठन पाठन शुरू गर्ने भन्ने अन्यलका बीच सरकारले पाठ्यक्रम समायोजन गरेर नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी गरिरहेको छ। सरकारले गत असार 1 गतेदेखि रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट शुरू गरिएको पठन पाठनलाई नै नयाँ शैक्षिक सत्र शुरू भएपछि सबैको पहुँचमा पुर्याउन लागेको हो। तर विद्यालय तहका करिब 70 लाख विद्यार्थी मध्ये अधिकांश विद्यार्थीमा वैकल्पिक सिकाइको पहुँच पुग्न सकेको छैन। यो अवस्थामा पाठ्यक्रम विकास केन्द्रले भने 30% पाठ्यक्रम समायोजन गरेर शैक्षिक सत्र खेर नजाने गरी वैकल्पिक कक्षा सञ्चालनका लागि काम गरिरहेको छ। शिक्षकले गर्नुपर्ने क्रियाकलापलाई प्राथमिकतामा राखेर पाठ्यक्रम समायोजनको काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। असोज 1 गतेबाट नयाँ शैक्षिक सत्र शुरू गर्दा न्यूनतम उपलब्धि हासिल हुने र विद्यार्थीको शैक्षिक सत्र खेर नजाने बताउनुहुन्छ पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश। तपाईँलाई
रेडियो सुनेर टेलिभिजन हेरेर अनलाइनबाट पनि विद्यार्थीहरूले सिक्न सक्ने क्रियाकलापहरूलाई घरमा गर्ने शिक्षकले नै सिकाउनु पर्ने क्रियाकलापहरूलाई चाहिँ शिक्षकले सक्ने ठाउँमा प्रत्यक्ष रूपमा नभए रेडियो टेलिभिजनका माध्यमबाट ती विषयवस्तुहरू शिक्षण गर्ने भन्ने हो त्यो र समग्रमा 30% जति विषयवस्तुलाई समायोजन गर्दै भने विद्यार्थीको सिकाइमा क्षति हुँदैन भनेर काम गरिरहेको अवस्था हो। असोजबाट सुरु भयो भनेदेखि अहिलेको अवस्थामा चाहिँ शिक्षण सिकाइ पुरा हुन सक्छ, न्यूनतम सिकाइ उपलब्धि हासिल हुन सक्छ विद्यार्थीको शैक्षिक वर्ष विद्यार्थीहरूको खेर जाँदैन।
तर शैक्षिक संस्थाका सञ्चालकहरू भने नयाँ शैक्षिक सत्र सुरु भएर अर्धवार्षिक परीक्षा हुने बेलामा औपचारिक मान्यता पाउन लागेको वैकल्पिक कक्षालाई यही शैक्षिक सत्रमा टुङ्ग्याउन कठिन हुने बताउँछन्। उनीहरूले यो वर्षको शैक्षिक सत्रलाई आगामी साउनसम्म लम्ब्याउन सकिने सुझाव दिएका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनपेप्सनका अध्यक्ष ऋतुराज सापकोटा,
अहिलेकै स्थितिमा 70% पाठ्यक्रमलाई कायम गरेर चैत्रमा सिकाउने चाहिँ सम्भव हुँदैन, सेसन चाहिँ साउनबाट सुरु गर्ने गर्दा पनि गर्न सकिने हुन्छ।
2.5 महिनादेखि वैकल्पिक माध्यमबाट पठन पाठन भइरहे पनि अधिकांश बाल बालिका वैकल्पिक पढाइसँग जोडिन सकेका छैनन्। कतिको घरमा रेडियो टेलिभिजन नै छैन भने दूर दराजका गाउँहरूमा इन्टरनेटको सुविधा पुग्न सकेको छैन। नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी विद्यालय खाजाका लागि छुट्याइएको बजेट इन्टरनेट डिभाइसमा खर्च गर्न सरकारलाई सुझाउनुहुन्छ।
कतिको घरमा रेडियो पनि छैन, रेडियो नभएकोलाई रेडियो किन भन्न भनेर रेडियो बाँडिदिनु पर्यो, स्मार्टफोनहरू छ भने त्यो बाँडिदिने हो कि? चैत महिना चाहिँ स्कुल लागेको छैन, खाजा खर्च त कहाँ छैन।
पाठ्यक्रम समायोजन गरी कक्षा सञ्चालन गर्न वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका पनि संशोधन गरिन लागि छ। गत जेठ 18 गते वैकल्पिक कक्षा सञ्चालनका लागि उक्त निर्देशिका जारी गरिएको थियो। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान 4 बजेदेखि राति 10 बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो। कोरोना भाइरसको संक्रमण फैलन नदिने उद्देश्यका लागि निषेधाज्ञा जारी भएको अवस्थामा हिजो रातो मच्छेन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो। स्थानीय प्रशासनको अनुमति बिना नै केही युवाले मच्छेन्द्रनाथको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो। निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए। शान्ति सुरक्षा र अमन चयन कायम राख्न कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
14-15-14-15-14-15-14-15 बजारमा नयाँ कि थाहैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिरख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
14-15-14-15
मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर 9 को भुजी खोलाको शिर देउरालीमा गएको बाढ़ी पहिरोमा बेपत्ता भएका मध्ये 14 जनाको शव प्राप्त भएको छ। 24 जना भन्दा बढ़ी अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो। मृतक 14 जना मध्ये 4 जनाको मात्रै शनाखत भएको छ। शनाखत हुनेमा ढोरपाटन नगरपालिका वडा नम्बर 9 लाकुरी बोटका 45 वर्षीय करबहादुर विक, सोही स्थानकी 26 वर्षीय केशमाया विक, 22 वर्षीय जीवन विक र 11 वर्षका डल्ले विक रहेका हाम्रा संवाददाता कमल पौडेलले जनाएका छन्। अन्य 10 जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र भूर्तिबाङमा राखिएको छ। उद्धार गरिएका 4 जना घाइते मध्ये 2 जनाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र भूर्तिबाङमा भइरहेको छ भने 2 जनाको अवस्था सामान्य रहेकाले उनीहरू घर फर्किएका छन्। बाढ़ीले लाकुरी बोटमा 15 घर, दुने पधेरामा 5 घर, घट्ट बोटमा 8 घर, भुसुण्डेमा 2 घर सहित 31 घरमा पूर्ण रूपले क्षति पुर्याएको छ। सुकुरदुङको सरस्वती आधारभूत विद्यालयको 2 कोठे भवन, सुप्रांगको जनचेतना पाभीको 4 कोठे भवन, साविक बोबाङमा रहेको 3 वटा लघु जलविद्युत आयोजना, एउटा झोलुङ्गे पुल पनि बगाएको छ। 6 वटा लघु जलविद्युत आयोजनाको नहरमा क्षति गरेकाले त्यहाँ विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ, कालीकोट र सिन्धुपाल्चोकमा बाढ़ी पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले हिजो ट्वीट गर्नुहुँदै मौसमी विपदको जोखिम हरेक वर्ष भयावह हुने गरेको जनाउनुहुँदै प्रकृति र वातावरण मैत्री दिगो सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाउन आह्वान गर्नुभएको छ। गण्डकी प्रदेशका प्रमुख अमित शेरसनले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा अविरल वर्षासँगै बाढ़ी पहिरोमा परिज्यान गुमाउने प्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रदेश प्रमुख शेरसनले हिजो एक शोक वक्तव्य प्रकाशित गर्नुहुँदै भुजी खोला थुनिएर तटीय बस्तीमा बाढ़ी पस्दा ढोरपाटन नगरपालिका वड़ा नम्बर 7, 8 र 9 दर्जनौ घर लगायत भौतिक संरचना बगाएको तथा दर्जनौ बेपत्ता भएको खबरले स्तब्ध भएको उल्लेख गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागलुङको ढोरपाटनमा भएको जनधनको क्षतिको घटनाले आफू स्तब्ध भएको बताउनु भएको छ। अध्यक्ष प्रचण्डले हिजो ट्वीट मार्फत बाढ़ी पहिरोमा परिनिधन भएकाहरूप्रति श्रद्धांजलि अर्पण गर्दै बाढ़ी पहिरोमा परिनिधन बेपत्ता र विस्थापित भएका परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारको ध्यान आकर्षण समेत गराउनु भएको छ। यसै गरी सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिकामा बाढ़ीले जनधनको क्षति भएको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। हिजो एक वक्तव्य जारी गर्नुहुँदै सभामुख सापकोटाले दुःखद घटनामा निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले पनि सो घटनाबाट निकै ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको बताउनु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागलुङको ढोरपाटन नगरपालिका वड़ा नम्बर 7, 8 र 9 बाढ़ी पहिरोबाट भएको मानवीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले पहिरोमा परिजीवन गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले बेपत्ताको खोजी पीड़ितलाई राहत र घाइतेहरूलाई तत्काल स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको नेपाली कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। बाढ़ी पहिरोको चपेटामा परेको सिन्धुपाल्चोक जिल्लाका धेरै जसो क्षेत्र अझै पनि पहिरोको जोखिममा रहेका छन्। सिन्धुपाल्चोकको मैलम्ची नगरपालिकाले सुरक्षित बस्ती स्थानान्तरणका लागि आफ्नो पालिकाभित्र पहिरोमा परेका र जोखिमयुक्त बस्तीहरूको अनुगमन थालेको छ। सिन्धुपाल्चोकबाट देवराज सुवेदीको रिपोर्ट।
बाढ़ी पहिरोको उच्च चपेटामा परेको सिन्धुपाल्चोकको हरेक क्षेत्र जोखिममा छ। गत साउन 3 गते आएको पहिरोले मेलम्ची नगरपालिका 4 अमलेका 14 घर जोखिममा छन्। पहिरोले घर पूरै क्षति पुर्याएको छ। अरूको घरमा सहारा लिएर बस्नु परेको स्थानीय माधवराज खनालको गुनासो छ।
म काठमाडौँ भएको कारणले मेरो परिवारमा हामी चाहिँ बच्न सफल भयौँ। त्योभन्दा पछाडि चाहिँ यहाँ अब यो प्लास्टिकको टेन्टहरू हालेर यो पहिरोलाई चाहिँ रोकथाम गर्ने काम भएको छ। घर पूर्ण रूपमा क्षति भएको छ। म चाहिँ अर्को घरमा चाहिँ सहारा लिएर बसिया छु।
2072 सालको भूकम्पपछि सरकारले दिएको 3 लाख रुपियाँ अनुदानमा आफ्नो जग्गामा घर बनाएका उनीहरूले अहिले अरूको जग्गामा छाप्रो हालेर बस्न बाध्य छन्। अब पक्की घर बनाएर बस्ने जग्गा पनि छैन। बेलैमै बस्ती स्थानान्तरण भए ज्यान बस्ने बताउनुहुन्छ मेलम्ची 4 का स्थानीय रामप्रसाद नेउपाने।
अब अर्को बस्ने ठाउँको व्यवस्था गरिदिनु पर्यो। अब अहिले बनाएको घर अब बस्न लायक छैन। सारेर हुन्छ कि बस्नलाई चाहिँ उपयुक्त ठाउँ हामीलाई व्यवस्था गरिदिनु पर्यो।
नगरपालिका भित्रका वडा नम्बर 1, 2, 3, 4, 7 र 8 का वडाहरूमा नगरले अनुगमन गरेको नगरपालिकाले जनाएको छ। बाँकी वडाहरूको अनुगमन जारी छ। अनुगमनका क्रममा जोखिम भेटिएका घर तथा बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने नगरपालिकाले जनाएको छ। सार्नुपर्ने बस्ती तथा घरहरूलाई प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाइने बताउनुहुन्छ मेलम्ची नगरपालिकाका प्रमुख जम्मर अर्याल।
सबभन्दा पहिले घर लडेका जसले घर छोडेर बसेका छन् उनीहरूलाई बासस्थानको व्यवस्था गर्नु हाम्रो पहिलो प्राथमिकता हो र त्यसका निम्ति हामीले प्रदेश सरकार संघीय सरकारसँग पनि हामीले छलफल गरिसकेका छौँ।
बाढ़ी पहिरोले वितण्डा मचाइरहेको सिन्धुपाल्चोकमा बेलैमै स्थानीय तहहरू सजग भई क्षति न्यूनीकरण गर्न सुरक्षित ठाउँको खोजी गरी स्थानान्तरणको काम शुरू गर्न जरूरी छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
बर्दियाको गेरुवा गाउँपालिका 4 स्थित कर्णाली नदीमा बगेको दाउरा झिक्ने क्रममा 3 जना बेपत्ता भएका छन्। कर्णाली नदीको रजबन्धुवा घाटमा हिजो बिहान करिब 11 बजेतिर दाउरा झिक्न गएका गेरुवा 4 जोधीपुरका 40 वर्षीय बलबहादुर रोकाय, 14 वर्षीय भरत कडायत र 14 वर्षीय पवि रोकाय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल स्थित चिनिया दूतावासले नेपालबाट चीन भ्रमण गर्ने जोसुकैका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको छ। दूतावासले सम्बन्धित निकायलाई परिपत्र जारी गरी कूटनीतिक तथा विशेष राहदानी बाहक लगायत सबैलाई मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट 72 घण्टा अगाडि पीसीआर परीक्षण गराई नेगेटिभ प्राप्त भएपछि मात्र जहाज प्रवेश गर्न अनुमति दिइने जानकारी गराएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देही जिल्लाका रोहिणी गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष सरोज कुमार पाण्डेलाई नियन्त्रणमा लिएको छ। सहकारी संस्थालाई अनुदानको रकम प्रदान गर्न सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग 45,000 रूपियाँ माग गरेको र 20,000 रूपियाँ लिइसकेको पुष्टि भएकाले वडा अध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरू गरिएको आयोगको कार्यालय बुटवलका प्रवक्ता सुरेश भूषालले जानकारी दिनुभयो। रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवैध रूपमा सञ्चालन भएका 16 मेडिकल क्लिनिक सील गरिएको छ। नगरपालिकामा 19 निजी क्लिनिक सञ्चालनमा रहेकोमा 3 मात्रै कानूनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेको र अरू सबै अवैध सञ्चालन भएकाले सील गरिएको स्वास्थ्य शाखा संयोजक दण्डप्रसाद शर्माले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसबाट संक्रमितहरूको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ। गत 24 घण्टामा भारतमा 84,000 भन्दा बढ़ी संक्रमित थपिएका छन् भने 1,083 जनाको मृत्यु भएको छ। भारतमा हालसम्म 39,33,124 जना कुल संक्रमित रहेका छन्। अमेरिकामा गत 24 घण्टामा 44,993 जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा 44,728 जना नयाँ संक्रमित थपिएका छन्। कोरोना भाइरसका कारण विश्वभर 2,64,58,000 व्यक्ति संक्रमित भएका छन् भने संक्रमणकै कारण 8,72,500 बढ़ीले ज्यान गुमाएका छन्। विश्वभर कोरोना संक्रमण निको भए 1,86,48,500 बढ़ी घर फर्किएका कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था वर्ल्ड मिटरले जनाएको छ। गत महिना 200 जनाको ज्यान जाने गरी लेबननको राजधानी बेरूतमा विस्फोटन भएको स्थानमा थप 4.35 टन विस्फोटक पदार्थ अमोनियम नाइट्रेट भेटिएको त्यहाँको सेनाले जनाएको छ। बेरूतको बन्दरगाहमा धेरै वर्षदेखि भण्डारण गरिराखिएको 2,750 टन विस्फोटक रसायन अमोनियम नाइट्रेट विस्फोटन हुँदा 200 जनाको मृत्यु र 6,000 भन्दा बढ़ी घाइते हुनुका साथै सयौं भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। अमेरिकाको न्यूयोर्क शहरमा एक अश्वेत नागरिकलाई पक्राउ गरी गल हत्याएर मारेको अभियोगमा 7 प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ। 41 वर्षीय ड्यानियल फ्रोड मानसिक रूपमा अस्वस्थ भएको र उनको मृत्युले अमेरिकामा संस्थागत रंगभेद रहेको पुष्टि गरेको न्यूयोर्क रोचेस्टरका मेयर लवली वारेनले बताएका छन्। त्यसै गरी अमेरिकाको राजधानी वाशिङटन डीसीमा 18 वर्षीय अश्वेत युवकलाई प्रहरीले गोली हानी हत्या गरेको भिडियो फुटेज सार्वजनिक भएपछि रंगभेद र प्रहरी दमन विरूद्ध वाशिङटनमा स्टक प्रदर्शन शुरू भएका छन्। अब आर्थिक समाचार।
अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ब्रान्ड चिनाउन सरकारले जारी गरेको ट्रेडमार्क 4 वर्षपछि कार्यान्वयनमा आएको छ। सरकारले 2073 साल असार 19 गते जारी गरेको ट्रेडमार्क केही समय अघि पाकिस्तानले स्वीकृति जनाएको छ भने अन्य देशमा प्रक्रियामा छ। नेपाली अलैँचीको ट्रेडमार्कलाई पाकिस्तानले स्वीकृति जनाएपछि नेपालबाट ट्रेडमार्क मार्फत अलैँची पाकिस्तान लैजान सकिने भएको छ। निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले एभरेस्ट विङ कार्डिमम नामक ट्रेडमार्क जारी गरेको थियो। ट्रेडमार्क निर्माणका लागि निजी क्षेत्र अलैची व्यवसायी संघले 2067 सालदेखि गृह कार्य शुरू गरेको थियो। विभिन्न समिति मार्फत निर्माण भएको ट्रेडमार्कमा सगरमाथाको चिन्ह र अलैचीको दाना राखिएको छ। ट्रेडमार्कमा सगरमाथा राखेपछि नेपालको अलैची भनेर चिनाउन सहज हुने भएकाले सगरमाथा राखिएको अलैची व्यवसायी महासंघका महासचिव सुभाष भट्टराईले जानकारी दिनुभयो। नागरिक लगानी कोषले एकै पटक 4.5 अर्ब रूपियाँ बढ़ी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ। कोषले सूचना मार्फत क वर्गका वाणिज्य बैंकमा सो परिमाणको रकम राख्न लागेको जनाएको हो। कोषले जारी गरेको सूचना अनुसार सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीका तर्फबाट जम्मा भएको र लगानीबाट प्राप्त प्रतिफलको 4,45,59,60,000 रूपियाँ मुद्दती निक्षेपमा लगानी गर्न लागि हो। कोषले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका वाणिज्य बैंकमा 1 वर्षदेखि 2 वर्ष मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ। कोषले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको ब्याज दर र ब्याज भुक्तानी गर्ने समय अवधि उल्लेख गरी भदौ 21 गते दिउँसो 2 बजेसम्म सिलबन्दी प्रस्ताव बुझाउन समय दिएको छ। बैंक तथा वित्तीय संस्थामा हाल झण्डै 2 अर्ब रूपियाँ बराबरको तरलता रहेको छ।
नेपाली राष्ट्रिय महिला रग्बी टोलीकी कप्तान एलिसा थापामा कोरोना पोजिटिभ देखिएको छ। उनी आफैले फेसबुक मार्फत आफूलाई कोरोना भएको बताएकी छिन्। उनले फेसबुकमा लेखेकी छिन्, कोरोना रिपोर्ट पोजिटिभ आए जस्तै म पनि पोजिटिभ सोचाइसँगै घरमै बसेकी छु। म उच्च मनोबलका साथ आइसोलेसनमा बसेको छु। मलाई विश्वास छ म चाँडै कोरोना मुक्त भई पहिले जस्तै काममा फर्किनेछु। नेपाली खेलकुदमा पछिल्लो समय कोरोना देखिने क्रम बढेको छ। एपीएफमा 36 जनामा एकै पटक कोरोना पोजिटिभ देखिएको थियो। नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरूको कोरोना बीमा गरिदिएको छ। 1-3 स्टार सहित 32 प्रशिक्षक तथा विभिन्न श्रेणीका 20 निर्णायक गरी जम्मा 52 जनाको जनै 1,00,000 दरले बक्सिङ संघले बीमा गरिदिएको हो। ललितपुरको पार्कपु स्थित एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडमा उनीहरूको बीमा गरिएको संघका प्रवक्ता श्याम अलवाले जानकारी दिनुभयो। नेपाल क्रिकेट संघ क्यानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। क्यानले नेपाली टिमको मुख्य प्रशिक्षक सहित विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी योग्यता पुगेका व्यक्तिलाई निवेदन दिन आह्वान गरेको छ। नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका रूपमा उमेश पटवालले राजीनामा दिएपछि त्यो पोस्टमा क्यानले प्रशिक्षक खोजिरहेको छ। क्यानले आईसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षक सहित जनरल म्यानेजर, फाइनान्स म्यानेजर र टिम व्यवस्थापकका लागि आवेदन खुल्ला गरेको छ। यसै गरी सातै प्रदेशका लागि 1-1 जना प्रशिक्षक पनि आह्वान गरिएको छ। क्यानले मुख्य प्रशिक्षक 1 जना, महाप्रबन्धक 1 जना, वित्तीय प्रबन्धक 1 जना, व्यवस्थापक 1 र प्रदेश प्रशिक्षक 7 जनाको विज्ञापन खुला गरेको छ। झण्डै 4 वर्षपछि नेपाल क्रिकेट संघ क्यानको आधिकारिक वेबसाइट फेरि शुरू भएको छ। क्यान निलम्बन भएपछि वेबसाइट नै ब्लक भएको थियो। लामो समयको प्रयासपछि क्यानले तत्कालका लागि वेबसाइटलाई सार्वजनिक गरेको हो।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:44 भयो भने सूर्यास्त भरे साँझ 6:22 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभामा रिक्त 1 सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जानकारी। काठमाडौँ उपत्यकामा 445 सहित हिजो थप 1,228 जनामा कोरोना संक्रमण पुष्टि। हिजो थप 917 जना संक्रमित निको भएसँगै कोरोना संक्रमण निको भई घर फर्कनेको कुल संख्या 24,207। बागलुङको ढोरपाटन नगरपालिकामा गएको बाढ़ी पहिरोमा बेपत्ता मध्ये 14 जनाको शव प्राप्त, 4 जनाको शनाखत। र भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा अत्यधिक वृद्धि, गत 24 घण्टामा मात्र 84,000 बढ़ी संक्रमित थपिए। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।